नमस्कार। कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 MHz प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlinradionepal.gov.np र www.radionepal.gov.np मा लगअन गरी संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
नेकपा एमालेले 28 मदन आश्रित स्मृति दिवस मनायो। केही नेताका विभाजनकारी र अवसरवादी सोचले नेकपा एकता निष्कर्षमा पुर्याउन नसकिएको प्रधानमन्त्री ओलीको भनाई। कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने संकल्प। कोरोनासँग जोगिँदै चोभारमा अत्याधुनिक सुक्खा बन्दरगाह निर्माण अन्तिम चरणमा, असारभित्रै उद्घाटन गर्ने तयारी। तातोपानी नाकाबाट अक्सिजन सिलिण्डर भित्रिन थाले। आज मात्रै 2500 थान सिलिण्डर काठमाडौँ ल्याइयो। र उच्च मनोबल, सन्तुलित भोजन र व्यायाममा ध्यान दिए कोरोना जित्न सकिने।
जस्तोसुकै स्थितिमा पनि मान्छे धैर्य लिएर नआत्तिन
लगायतका सामग्री प्रसारण गर्नेछौ।
नेकपा एमाले आज 28 मदन आश्रित स्मृति दिवस मनाएको छ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवसको अवसरमा एमाले नेताहरू बल्खु स्थित पुरानो पार्टी कार्यालय परिसरमा भेला भएर मदन भण्डारीको शालिगमा माल्यार्पण गर्नुभएको छ। कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम, उप प्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभाष नेम्वाङ, घनश्याम भूषाल, सुरेन्द्र पाण्डे लगायत नेताले मदन आश्रित शालिगमा माल्यार्पण गर्नुभएको थियो। यसैबीच प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोड्न र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताउनु भएको छ। जननेता मदन कुमार भण्डारी र नेता जीवराज आश्रितको 28 स्मृति दिवसको अवसरमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको निरन्तरता, रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले राष्ट्रियताको सम्वर्धन र राष्ट्रिय हितको रक्षाका लागि अविचलित रूपमा क्रियाशील हुने प्रण गर्दै पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्ने पनि जनाउनु भएको छ। कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै आर्थिक सामाजिक रूपान्तरण तथा समाजवादको मुख्य सम्वाहक बनाउने आफूहरूको इमान्दार प्रयास भए पनि कतिपय नेताका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण नेकपा माओवादी केन्द्रसँगको एकीकरणको अभियान निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमाले उक्त एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरूपमा पुनस्थापित गरी आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने संकल्प गर्नुभएको छ। दिवसको अवसरमा भण्डारी र आश्रित प्रति श्रद्धाञ्जली अर्पण गर्दै एमालेका महासचिव एवं उप प्रधानमन्त्री ईश्वर पोखरेलले भूमिगत राजनीतिदेखि खुला राजनीतिसम्म आइपुग्दा जननेता भण्डारीले नेपालको वाम र लोकतान्त्रिक आन्दोलनमा शिखर स्थान बनाउन सफल नेतृत्व गर्नुभएको स्मरण गर्नुभएको छ। उहाँले भण्डारीको नेतृत्वमा तत्कालीन समयमा पार्टीले चलाएको अभियानले नेकपा एमाले एउटा नयाँ र उदयमान शक्तिका रूपमा स्थापित भएको र त्यही जगमा पार्टी आज जनतामा लोकप्रिय भएको उल्लेख गर्दै भण्डारीले नै बहुदलीय जनवादको व्याख्या, पार्टी समाज र राज्यको लोकतान्त्रिकरणको मान्यतालाई अघि सारेर मार्क्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यतालाई अघि सार्नु भएको जनाउनु भएको छ। विक्रमसम्म 2050 जेठ 3 गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीव दास ढुङ्गामा रहस्यमय रूपमा दुर्घटना भएको थियो। आश्रितको सब सोही दिन दास ढुङ्गा स्थित त्रिशुली नदीमा फेला परेको थियो भने भण्डारीको सब जिल्लाकै गाजीपुर स्थित नारायण नदीमा 3 दिनपछि फेला परेको थियो। यता तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा दासढुङ्गामा श्रद्धाञ्जली व्यक्त गरिएको छ। नेकपा एमाले जिल्ला कमिटिले बिहान भरतपुर महानगरपालिका 29 स्थित दासढुङ्गामा रहेको नेताद्वयको शालिगमा माल्यार्पण गर्नका साथै 1 मिनट मौन धारण गरी श्रद्धाञ्जली व्यक्त गरेको हो। यसैगरी मदन भण्डारी फाउण्डेशनले पनि श्रद्धाञ्जली व्यक्त गरेको छ।
कोरोना संक्रमितलाई बचाउन आवश्यक अक्सिजनका खाली सिलिण्डर चीनको स्वशासित क्षेत्र तिब्बतको खासाबाट तातोपानी नाका आइपुग्ने क्रम शुरू भएको छ। नेपाली व्यापारीहरूले 18,000 थान सिलिण्डर मगाएका मध्ये आज करिब 2500 थान काठमाडौँ पठाइएको भन्सारका अधिकारीहरूले बताएका छन्। अन्य सिलिण्डर र स्वास्थ्य सामग्री बोकेका कन्टेनर पनि खासा आइपुगेको र नेपाल भित्रिने चरणमा छन्। व्यापारीले 18,000 थान अक्सिजन सिलिण्डर चीनबाट खरिद गरी खासा क्षेत्र हुँदै तातोपानी नाका ल्याइ पुर्याएका हुन्। उक्त खाली सिलिण्डर ढुवानी गरिरहेको सिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश शेर्पाले जानकारी दिनुभएको छ। आज दिउँसो चिनिया 4 कन्टेनर मार्फत 2 कन्टेनरमा अक्सिजनका खाली सिलिण्डर र 2 कन्टेनरमा स्याउ आएको तातोपानी सीमा क्षेत्र बीओपीका सशस्त्र प्रहरी निरीक्षक केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो। सिल्क ट्रान्सपोर्टका अध्यक्ष शेर्पाका अनुसार धेरै परिणाम अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री बोकेका 80 कन्टेनर खासा बजार आइपुगेको छ। उक्त कन्टेनरहरूमा पीपी सेट, सर्जिकल मास्क, सेनिटाइजर, ग्लोभ्स, कोरोना भाइरस नियन्त्रणका लागि अति आवश्यक सर्जिकल उपकरण ल्याइएको व्यापारी शेर्पाले बताउनुभयो। खासा क्षेत्रमा आइपुगेका उक्त अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्रीलाई खासा प्रशासनले मेडिकल प्रोटोकल पूरा गरेर केही दिनभित्रै नेपालतर्फको तातोपानी नाका पठाउने शेर्पाले जानकारी दिनुभयो। तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले खासाबाट तातोपानी नाका आइपुगेको अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री जाँच पास गरेपछि कति संख्यामा छन् भन्ने बताउन सकिने जानकारी दिनुभयो। खासाबाट तातोपानी नाका आइपुगेको सिलिण्डर र स्वास्थ्य सामग्री तातोपानी भन्सारमा भित्राउन कर्मचारी, व्यवसायी, मजदुर, लार्चादेखि मितेरी पुलसम्म मेडिकल प्रोटोकल पूरा गरेर भित्राइएको उहाँले बताउनुभयो। खासाबाट अक्सिजन सिलिण्डर भन्सार आइपुग्न साथ आवश्यक मेडिकल प्रोटोकल पूरा गरेर काठमाडौँ पठाइहाल्ने प्रमुख गौतमले बताउनु भयो। ढुवानीकर्ता सिल्क ट्रान्सपोर्टका अध्यक्ष शेर्पाले थप 15,000 थान अक्सिजन सिलिण्डर, अन्य स्वास्थ्य सामग्री उपकरण चीनको लासा, मेम्बु, सिगासे, नेलम क्षेत्रमा आइपुगेको बताउनु भएको छ। उक्त सिलिण्डर र स्वास्थ्य सामग्री तातोपानी नाका आइपुग्न कम्तीमा 2 हप्ता लाग्ने बताइएको छ।
पछिल्लो केही दिन यता कोरोना संक्रमित हुनेको हाराहारीमा निको हुनेको संख्या बढ्दै गइरहेको छ। उच्च मनोबल, नियमित सन्तुलित भोजन, तनाव नलिने र व्यायाममा ध्यान दिनाले कोरोना संक्रमण सहजै जित्न सकिएको संक्रमण निको भएकाको अनुभव छ। पर्वतबाट रोशन तिवारीको रिपोर्ट।
पर्वतको कुस्मा नगरपालिका 3 का 65 वर्षीय कुलप्रसाद उपाध्याय बुढ़ेउली उमेर भए पनि कोरोनासँग हार खानु भएन। आइसोलेसनमा रहँदा उहाँले नियमित रूपमा घरेलु उपचार गर्नुभयो। मनमा चिन्ता हुने कुरा खेलाउनु भएन। उहाँले गम्भीर लक्षण बिनै कोरोना संक्रमण जितेको हुनाले अरूलाई पनि आफ्नो विधि अपनाउन सुझाव दिनुहुन्छ।
बिमार लागिसकेका मान्छेहरू आत्तिने होइन, नियमित रूपले चाहिँ तातो पानी र इत्यादि जडीबुटीहरूले पनि ठिक गर्दो रहेछ, त्यही सेवन गर्ने हो। ज्वरो र खरो इत्यादि खोकिसकी लाग्यो, अलिक सिरियस कन्डिसन हो भने त्यो अक्सिजन प्रयोग गर्नुपर्ने स्थिति पनि आउला। मान्छेहरूलाई नआत्तिन, जस्तो छ त्यो स्थितिमा पनि मान्छे धैर्य लिने र नआत्तिन र मनोबल उच्च गराउने, त्यो नै यसको प्रमुख चाहिँ निदान हो।
मोदी गाउँपालिका 7 रामजाका हेम शर्मा पनि कोरोना संक्रमणलाई परास्त गरेर घरमै आराम गरिरहनु भएको छ। उहाँले आइसोलेसनमा बस्नेहरूले सामाजिक सञ्जाल र संचार माध्यमतिर भन्दा बढी मनोरञ्जनात्मक सामग्रीको अध्ययनतिर ध्यान दिनुपर्ने बताउनुहुन्छ।
पहिले कति चाहिँ अब आत्मबल दह्रो बनाएर अब ठिक हुन्छ, कोरोनालाई जित्न सकिन्छ भन्ने हिसाबले गरेको भएर जित्थ्यो। मलाई ठिक हुन्छ भनेर मान्छे ढुक्क भएर बस्नु पर्यो, संचारहरू यी अरू टिभी सिभी हेरेर चाहिँ आत्मबल गिराउन भएन। आइसोलेसनमा बस्नेहरू त अब मनोरञ्जन दिने खालको पुस्तकहरू, त्यस पछाडि आध्यात्मिक पुस्तकहरू, अनि यो आयुर्वेद सम्बन्धी चाहिँ यो योगाहरू यिनीहरू गर्यो भने मान्छेलाई चाहिँ कोरोना जित्न सहज हुन्छ।
कुस्माको नमुना माविका प्रिन्सिपल इन्द्रमान खत्री नियमित सन्तुलित भोजन, व्यायाम, घरेलु उपचार पद्धतिका कारण सहजै कोरोना संक्रमणलाई पराजित गरेको हुनाले अरूलाई पनि यस्तै विधिको प्रयोग गर्न सल्लाह दिने गर्नु भएको छ।
म होम आइसोलेसनमै बसेर म अस्पताल नगइकन डाक्टरहरूबाट मैले सल्लाह लिइरहे, दैनिक नुहाउने, दैनिक बाफ लिने, दिनमा एक पटक जल नेति गर्ने, बेसार पानी, पाती पानी, असुरो पानी, अब यो गुर्जोको लहरोदेखि लिएर सबै कुरालाई थोरै 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 मैले सबै खाएँ। कोठाभित्र नाच्ने, गाउने, एक्सर्साइज गर्ने वा जानेका सबै किसिमका व्यायामहरू गरे।
कोरोना संक्रमणबाट पर्वतमा मृत्यु हुने र संक्रमित थपिने क्रम बढेको छ। निक भएको हुनेको संख्या पनि उत्साहजनक छ। तनाव व्यवस्थापन, उच्च मनोबल, खानपान र व्यायाममा ध्यान दिने व्यक्तिलाई कोरोना संक्रमण भए पनि सहजै निको हुने गरेको पर्वत अस्पतालका डाक्टर मानव तिवारीले बताउनुभयो।
अब रोग लागेपछि मनोबल राम्रो उच्च राख्नु एकदमै राम्रो कुरा हो। त्यो सँगसँगै आफ्नो सेल्फ मोनिटरिङ चाहिँ आवश्यक छ। सेल्फ मोनिटरिङ अन्तर्गत चाहिँ थर्मोमिटरले आफ्नो ज्वरो कति छ भनेर नापिराख्ने, अनि हाम्रो अक्सिजनको मात्रा कति छ भनेर अक्सिमिटर, पल्स अक्सिमिटर भन्ने हुन्छ, त्यसले चाहिँ अक्सिजनको मात्रा नापिराख्ने, तातो पानी प्रशस्त खाने, झोलिलो कुराहरू प्रशस्त खाइराख्यो। रोगले खानुभन्दा पनि सोचाइले चाहिँ खानु भएन, मनको बाघले खाने हुन्छ नि, त्यसरी मनको बाघले चाहिँ खानु भएन। त्यति भयो भने चाहिँ 100 एक दुईजनालाई चाहिँ कसैले गाह्रो हुने हो, अरू बाँकी 98 भनेको चाहिँ घरमै होम आइसोलेसनमा बसेरै निको भएको अहिलेसम्मको रेकर्ड चाहिँ त्यही नै छ।
कोरोना संक्रमण रोक्न खोप लगाउने बाहेक अहिलेसम्म सेवन गर्ने अचूक औषधि बनिसकेको छैन। त्यसरी कोरोना संक्रमण भइहालेमा उच्च मनोबल कायम राख्ने, सन्तुलित भोजन गर्ने र शारीरिक व्यायाम लगायतका कुराहरूमा ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन्। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
कोरोनाको बहाना बनाएर थुप्रै काम र निर्माण योजना अड्किएको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड र सावधानी अप्नाउने हो भने कोरोनाको यो समयमा पनि निर्माणका लागि एउटा गजबको अवसर बन्न सक्छ भन्ने एउटा उदाहरण बनेको छ चोबारको अत्याधुनिक सुक्खा बन्दरगाह। चोबारमा भइरहेको सुक्खा बन्दरगाहको युद्ध स्तरीय निर्माण कार्यले यही सन्देश दिएको छ। त्यहाँ कार्यरत कर्मचारी र मजदुरहरू कोरोनासँग जोगिँदै धमाधम काम अघि बढाइरहेका छन्। यो प्रभावकारी नेतृत्व र कुशल व्यवस्थापनले सम्भव भएको हो। नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रमुख कार्यकारी अधिकृत सीईओ आशिष गजरेलले हरेक दिन जसो फिल्डमा पुगेर त्यहाँ कार्यरत कर्मचारी र मजदुरलाई हौसला प्रदान गरिरहनु भएको छ। राजधानीसँगै जोडिएको चोभारमा आधुनिक सुक्खा बन्दरगाह निर्माणको काम लगभग 80% भन्दा बढी सकिएको छ। सीईओ गजरेलका अनुसार असार 15 गते भित्र निर्माण सकाउने लक्ष्य सहित काम भइरहेको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिले यो बन्दरगाह निर्माण गरेको हो। यो बन्दरगाहको योजना सन् 2010 तयार भएको थियो। निर्माणको काम सन् 2018 अगस्तदेखि सुरु भएको थियो। सुरुमा विश्व ब्याङ्कले 1,57,00,000,00,000 रुपियाँ ऋण सहयोग गरेको थियो। आयोजना सम्पन्न हुँदा यो लागत केही बढ्नेछ। यो बन्दरगाह निर्माणको ठेक्का आशिष साक्षी जेबीले जिम्मा पाएको हो। यो बन्दरगाह तयार भएपछि काठमाडौँमै भन्सार जाँच पासको काम सुरु हुनेछ। बन्दरगाहमै अध्यागमन, भन्सार, ब्याङ्क तथा वित्तीय संस्था, क्वारेन्टिन लगायतका अत्याधुनिक कार्यालय रहनेछन्। बाहिरी मुलुकबाट काठमाडौँमा आयात हुने र यहाँबाट निर्यात हुने माल सामानलाई एकीकृत सेवा दिने गरी यो बन्दरगाह बनाउन लागिएको हो। यो बनेपछि सामान आयात र निर्यातमा सहज हुने कार्यकारी निर्देशक गजरेलले जानकारी दिनुभयो। 4 लेयरमा कन्टेनर राख्न सक्ने गरी आधुनिक प्रविधि सहितको बन्दरगाह निर्माण गरिँदैछ। कोलकाता, विशाखापट्टन र चीनको समुद्री बन्दरगाहबाट सामान बोकेर आएका कन्टेनर सिधै यहाँ आएर जाँच पास गर्न सकिने व्यवस्था गर्न लागि छ। यसका लागि सीमा नाकामा प्रवेश गरेपछि कन्टेनरमा सरकारले विशेष तालचा लगाउनेछ। अहिले भन्सार जाँच पासको काम सीमा नाकामा रहेको भन्सार कार्यालय र बन्दरगाहले मात्रै गर्दै आएका छन्। नेपालबाट निर्यात हुने सामानको जाँच पास पनि यही बन्दरगाहबाट गर्न सकिने व्यवस्था मिलाइँदैछ। यो बन्दरगाहमा 350 ट्रक र 600 कन्टेनर अट्ने क्षमता छ। यो बन्दरगाह निर्माणपछि सामान आयात निर्यात गर्न लाग्ने लागत र समय घट्नेछ। बाहिरी चक्रपथ पनि ड्राइपोर्ट बन्दै गरेको चोबारसँग जोड्ने योजना छ। त्यसै गरी काठमाडौँ निजगढ जोड्ने द्रुत मार्गलाई पनि यहाँ लिङ्क गरिनेछ। चीन र भारतबाट आउने रेललाई पनि यो पोर्टसँग जोड्ने सरकारको योजना छ। त्यसैले यो बन्दरगाह निर्माणपछि चोभार काठमाडौँको महत्वपूर्ण हब बन्ने विश्वास गरिएको छ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। भोलि विविध विषयका साथ उपस्थित हुने नै छौ। कार्यक्रमबारे तपाईँको कुनै प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना घटना र विचार 2019@gmail.com पठाउन सक्नुहुनेछ। आजलाई कार्यक्रमबाट संयोजक सूरज आचार्य, साथी सरोज रिजाल र म कल्पना दाहाल पनि विदा माग्छु। नमस्कार।